الشيطان الرجيم. بسم الله الرحمن الرحيم. قل إن ربي يبسط الرزق لمن يشاء من عباده ويقدر له، وما أنفقتم من شيء فهو يخلفه وهو خير الرازقين. صدق الله العظيم. بزرگان محترم، برادران گرامی، ذی الحجہ کا یہ پہلا عشرہ اللہ تعالیٰ کے نزدیک بہت ہی قابل قدر ہے اور باعث ثواب ہے. ایک تو اس پہلے عشرے میں بہت بڑی عبادت حج کی ادا ہوتی ہے، اور دوسری قربانی کی عبادت ادا ہوتی ہے. ان دو عبادتوں کے علاوہ یہ جو دن رات گزر رہے ہیں، ان دنوں اور راتوں میں بھی اللہ تبارک و تعالیٰ کو عمل بہت پسند ہے. اسی لیے والفجر وَلَيَالٍ عَشْر، قسم ہے فجر کی اور 10 راتوں کی. 10 راتوں سے انہی دنوں کی راتیں، اور صرف راتیں ہی نہیں دن بھی مراد ہے. عرب حضرات راتوں سے گنتی کے عادی ہیں، وہ راتوں سے گنتے ہیں، جبکہ جو غیر عرب ہیں وہ دن سے گنتے ہیں. اور راتیں 10 پوری ہوتی ہیں، اس لحاظ سے بہت سے مفسرین کہتے ہیں وَلَيَالٍ عَشْر سے 10 راتیں اور 10 دن مراد ہیں. حج بہت بڑی عبادت ادا ہو رہی ہے، اور حج میں قربانی بھی ہے، اور ایک قربانی عام ہے، ہر اس مسلمان پر واجب ہے جو صاحب نصاب ہو، زکوٰۃ دینے کے بقدر مال ہو تو اس پر قربانی واجب ہے. اور حضرت سیدنا ابراہیم اور حضرت سیدنا اسماعیل علیہم الصلاۃ والسلام کی یہ یادگار ہے. بلکہ حج میں جتنے ارکان ہیں، اکثر ارکان حضرت ابراہیم، حضرت اسماعیل اور حضرت ہاجرہ رضی اللہ عنہم کی یادگار ہے. اللہ تعالیٰ کو اپنے ان نیک بندوں کی ادائیں اس قدر پسند آئی کہ ان اداؤں کو اللہ نے عبادت بنا دیا، ان کے کاموں کو اللہ نے عبادت بنا دیا. لہذا اللہ کی مہربانی سے یہ عبادتیں نصیب ہو رہی ہیں. ان کو ہاتھ سے جانے دینا، ان کی قدر نہ کرنا بڑی محرومی کی بات ہوگی. لہذا محروم ہونے سے بچیں اور دوسروں کو بچائیں. جب اللہ کی طرف سے عام اعلان ہے، اس کی رحمتوں کا فیضان ہے، तो हमें आगे बढ़कर लेना चाहिए। मैंने आयत पढ़ी सूरह सबा की, उस आयत में एक अहम बात अल्लाह इरशाद फरमाते हैं, कुल इन रब्बी यबसुतुर रिज़्क लिमन यशाउ मिन इबादिही व यक़दिरु लह। ऐ पैगंबर, आप कहिए, बताइए कि मेरा रब अपने बंदों में से जिसका रिज्क चाहे वसीय करता है, कुशादा करता है, और जिसका रिज्क चाहे तंग कर देता है। अल्लाह ताला की हिकमत है, मसलिहत है। अल्लाह ताला बहुतों की रोजी बढ़ा देते हैं और बहुतों की रोजी घटा देते हैं। जहां बढ़ाते हैं वहां भी इम्तिहान लेते हैं, और जहां घटाते हैं वहां भी इम्तिहान लेते हैं। और दुनिया तो असल जिंदगानी नहीं है, इसलिए रोजी बढ़ाकर देते हैं। किसी को अल्लाह मालदार और अहले सरवत में से बनाते हैं, अल्लाह की तरफ से आजमाइश है, और किसी की रोजी तंग कर देते हैं, गरीब और मोहताज बनाते हैं, तो वहां भी अल्लाह आजमाते हैं। ये मजमून यहां बयान हुआ। इसके बाद फरमाते हैं, वमा अनफक्तुम मिन शैइन फहुवा युख्लिफुह, और तुम जो कुछ भी खर्च करोगे अल्लाह उसका बदल अता करेंगे। अल्लाह तबारक व ताला ने बदल देने का वादा किया। हजरत मुफस्सिरीन फरमाते हैं, बशर्ते के कमाई सही हो, खर्च सही जगह हो। कमाई सही हो और खर्च सही जगह हो, अल्लाह तबारक व ताला उसका बदल जरूर इनायत करते हैं। कभी ऐसा होता है कमाई सही नहीं होती, कभी खर्च सही जगह नहीं होता, लेकिन माल बड़ी फरावानी के साथ मिलता है। तो यहां भी अल्लाह की आजमाइश है, अल्लाह जल्दी पकड़ते नहीं। और सही तरीके से कमाई है, सही जगहों में खर्च है, अल्लाह तबारक व ताला कभी दुनिया में, कभी आखिरत में, और कभी दोनों जगहों में खूब नवाजते हैं। और सब मिसालें हमारे सामने हैं और अब खुली हुई हैं, अलग से मिसाल देने की जरूरत नहीं। तुम जो कुछ खर्च करोगे अल्लाह उसका बदल देंगे। हम देखें आसमान से पानी बरसता है, कितना खर्च करते हैं, कितना पानी पीते हैं, और दूसरे कामों में कितना टन पानी खर्च होता है जिसकी गिनती करना मुश्किल है। अगर एक ही दिन में एक शख्स जो खर्च करता है उसका हिसाब लगाएं तो इंसानों की सही तादाद क्या है अल्लाह ही जानते हैं। फिर इंसान फकत पानी इस्तेमाल नहीं करता, जानवर भी इस्तेमाल करते हैं। पानी की जरूरत खेतों में पड़ती है, बागात में जरूरत पड़ती है, और भी हर जगह पानी की जरूरत पड़ती है। अल्लाह कहते हैं, वजअलना मिनल माई कुल्ल शैइन हय, हमने पानी से हर चीज को जिंदा किया है। तो हर जगह उसकी जरूरत पड़ती है। कितना पानी खर्च हो रहा है सिर्फ एक दिन में उसका अंदाजा हम कभी नहीं लगा सकते। अब उतना पानी अल्लाह तबारक व ताला फिर दूसरे दिन देते हैं, तीसरे दिन देते हैं, और महीना भर में जो खर्च होता है आइंदा एक माह के लिए वो पानी अल्लाह की तरफ से मौजूद है। साल भर जो खर्च होता है आइंदा साल वो पानी फिर मिलता है। जब से अल्लाह ने कायनात बनाई है, दुनिया बनाई है, पानी बराबर खर्च हो रहा है और बराबर अल्लाह की तरफ से उसका बदल मिल रहा है। इसी तरह से एक पानी नहीं, इंसान को जितनी ग़िज़ा की ज़रूरत है उसकी हर ग़िज़ा को देखें, जिस कदर वो ग़िज़ा इस्तेमाल कर रहा है, वो गेहूँ हो, चावल हो या दूसरा कोई अनाज हो, हर एक का बदल अल्लाह बराबर देते हुए आ रहे हैं। पानी जितना अल्लाह बरसा रहे हैं वो तो बरसा रहे हैं, और अल्लाह ने पानी की बहुत बड़ी मकदार जमीन के नीचे रखी है, और जमीन के नीचे से भी बराबर पानी मिलता रहता है, और पानी की वजह से अनाज गल्ला पैदा करते हैं, और कभी किसी की रोजी में कमी नहीं वाक़े होती। जहां कमी होती है अल्लाह दूसरे वक्त में देते हैं और ज्यादा देते हैं, और कभी कभी आजमाइश अल्लाह की तरफ से होती है। इसी तरह से इंसान कपड़ों का इस्तेमाल करता है तो जिस कदर कपड़े इस्तेमाल करता है उसे बराबर कपड़े मिलते रहते हैं, और वो अपने घर का इस्तेमाल करता है, घर बनाता है, उसकी सारी चीजें अल्लाह तबारक व ताला इनायत करते हैं, उसकी सवारी के लिए, चलने फिरने के लिए, पहनने ओढ़ने के लिए, रहने सहने के लिए जितनी चीजों का वो इस्तेमाल करता है, अल्लाह तबारक व ताला हर चीज का बदल बराबर दे रहे हैं। इस एक टुकड़े में अल्लाह ये बात कह रहे हैं, वमा अनफक्तुम मिन शैइन फहुवा युखलिफू, और तुम जो कुछ खर्च करोगे अल्लाह उसका बदल देंगे, और देते आ रहे हैं और देते आएंगे। इसी तरह से जब बकरीद आती है, हजारों लाखों करोड़ों जानवर अल्लाह के नाम पर ज़बह होते हैं, कुर्बान होते हैं, लेकिन दूसरी बकरीद पर उतने उससे ज्यादा जानवर मुहैया मिलते हैं। कभी कमी हुई हो अल्हम्दुलिल्लाह ऐसी शिकायत नहीं आई। अगर एक जगह कमी होती है दूसरी जगह से अल्लाह पहुंचाते हैं। सिर्फ हज की मिसाल ने हर साल 25 से 30 लाख तकरीबन हुज्जाज हज करते हैं, 25-30 लाख हुज्जाज हज करते हैं, और हर हाजी अल्लाह के हुजूर कुर्बानी पेश करता है। गाय की, ऊंट की, बकरों की कुर्बानी होती है हर हाजी, और बहुत से ऐसे हैं एक की जगह कई कई जानवर कुर्बान करते हैं, लेकिन कभी जानवरों में कमी आई हो और किल्लत आई हो ऐसा कभी सुना नहीं गया। हर साल अल्लाह की तरफ से उतने जानवर या उससे ज्यादा मुहैया किए जाते हैं, मौजूद होते हैं। अल्लाह का एक वादा, वमा अनफक्तुम मिन शैइन फहुवा युखलिफू, और तुम जो खर्च करोगे अल्लाह उसका बदल देंगे, ये वादा पूरा कर रहे हैं और करके बता रहे हैं। सबके सामने वादा पूरा हो रहा है, इसीलिए उलमा ने लिखा है कि जहां जिस चीज का इस्तेमाल कम होता है वहां उसकी पैदावार भी घट जाती है। आप आजमा लें, जिस चीज का इस्तेमाल कम करना शुरू करें उसकी पैदावार खुद ब खुद घट जाती है। जहां गाय की कुर्बानी नहीं होती वहां गाय की पैदावार घट जाती है, जहां भैंस की कुर्बानी नहीं होती वहां भैंस की पैदावार घट जाती है, कम होती है, और जहां बकरों की कुर्बानी कम हो जाए वहां उसकी पैदावार घट जाएगी, और जहां ऊंट की कुर्बानी घटेगी वहां उसकी पैदावार भी घट जाएगी। आजमा कर देख ले। और जब एक जमाना था लोग जंगल जाकर शिकार करते थे, जितना शिकार करते थे अल्लाह तबारक व ताला उसका बदल भी पैदा करते थे, और जब से ये सिलसिला छूट गया तो फिर पैदावार भी घट गई। اللہ تبارک و تعالیٰ کا نظام ہے، جس چیز کو استعمال کرنا چھوڑ دو گے اللہ تبارک و تعالیٰ اس کی پیداوار گھٹا دیتے ہیں۔ اور دنیا میں بھی یہ چیز ہم دیکھتے ہیں کہ کہیں کسی کپڑے کی دکان پر جا کر کوئی خاص کپڑا آپ مانگیں طلب کریں، وہ کہتا ہے چونکہ اس کا مطالبہ کم ہے لہذا ہم نے اس کو بنانا چھوڑ دیا، ہم نے اس کو منگوانا چھوڑ دیا۔ اور ہر چیز میں بات دیکھی جا سکتی ہے، جہاں لوگ مطالبہ چھوڑ دیتے ہیں، مانگنا چھوڑ دیتے ہیں، وہاں سے وہ چیز کم ہوتی ہے اور کم ہوتے ہوتے کبھی ختم بھی ہو جاتی ہے۔ لہذا یہ جو اعتراض کیا جاتا ہے، اتنے لاکھوں کروڑوں جانور کیوں ضائع کیے جاتے ہیں؟ ضائع نہیں، بلکہ جان اس ذات کے اوپر قربان کرے جو جان کو پیدا کرنے والا ہے، جو روح ڈالنے والا ہے۔ جانور ہم میں سے کسی نے پیدا نہیں کیے، کوئی انسان ایسا نہیں ہے اور کوئی مخلوق ایسی نہیں ہے جو دعویٰ کرے کہ ہم جانور پیدا کر رہے ہیں۔ کون ہے؟ اللہ تبارک و تعالیٰ پیدا کرتے ہیں، وہی خالق اور مالک ہیں۔ لہذا جو ذات پیدا کر رہی ہے، اگر وہ یہ کہے کہ میرے نام پر جانور ذبح کرو اور میری مخلوق ذبح کرو، تو پھر اسے حق ہے کہنے کا، اس لیے کہ مالک کو اپنی مملوک چیزوں میں، اپنے غلاموں میں ہر طرح تصرف کرنے کا اختیار حاصل ہے۔ مالک اپنی زمین میں، اپنی چیزوں میں جب کوئی کام کرتا ہے، کوئی اسے روک نہیں سکتا، کوئی اسے ٹوک نہیں سکتا۔ دنیا اسے بیوقوف کہے گی، ایسے ہی اللہ تبارک و تعالی خالق اور مالک ہیں، ان کا جب مطالبہ ہے اور اللہ تبارک و تعالی نعم البدل دیتے آ رہے ہیں، تو پھر یہ اعتراض کرنا اتنے سارے جانور کیوں ذبح کیے جائیں؟ اتنے جانور، اتنے سارے نہیں، اس سے 10 گنا دینے کا حکم ہو تو وہ ذات پوچھ رہی ہے جو ذات جان پیدا کرنے والی ہے، روح ڈالنے والی ہے۔ اسی وجہ سے آپ نے ایک حدیث سنی ہوگی، تصویر لینا، تصویر بنانا حرام ہے، اور آج کل یہ وبا عام ہو گئی اور یہ برائی دل سے نکل گئی، لیکن حدیث اپنی جگہ ہے، قرآن اپنی جگہ ہے، شریعت اپنی جگہ ہے، شریعت نہیں بدلتی۔ چاہے علماء تصویر لیں، جب بھی حرام ہے اور وہ زیادہ گناہوں کے مرتکب ہو جائیں گے۔ لہذا شریعت کسی خاص شخص کے اوپر نہیں آتی ہے، شریعت ایک مجموعہ ہے۔ لہذا جو تصویر بنائے گا، جو تصویر اس کی نقل اتارے گا، حدیث میں آتا ہے اللہ اسے دوزخ میں سخت ترین عذاب دیں گے، اور اس سے اللہ کہیں گے تو نے تصویر تو بنا لی، اب ذرا اس میں جان ڈال کر بتا دے، جان ڈال دے۔ اب کون ہے بھلا ایسا کام کر سکتا ہے؟ کس کے پاس ایسی طاقت اور ایسی قوت ہے جان ڈالنے کی؟ تو جہنم میں اللہ تبارک و تعالی کہیں گے کہ جان ڈال دے۔ لہذا جان پیدا کرنے والے المصور اللہ کی صفت ہے۔ تصویر بنانا، اللہ نے ماں کے پیٹ میں بچہ کی تصویر بنائی، المصور، اللہ نے شکل بنائی، شاندار شکل بنائی۔ لہذا ہمارا نام عبد المصور ہے، تصویر بنانے والے کا بندہ ہے، لیکن المصور نہیں ہو سکتا۔ المصور اللہ کا نام ہے، اللہ تبارک و تعالی کی صفت ہے۔ تو جیسے قربان کریں گے اللہ کے بنائے ہوئے چیز کو، اللہ کے نام پر قربان کریں گے، اللہ تبارک و تعالی اس کا بدل دیتے آئیں گے۔ اسی طرح سے یہ اعتراض بھی احمقانہ اعتراض ہے، کہ بجائے اس کے غریبوں کی شادی کی جائے فلاں کام فلاں کام فلاں کام کیا جائے. علماء لکھتے ہیں ہر ایک کے لیے موقع ہے, ہر ایک کے لیے وقت ہے, لیکن ان تین دنوں میں سب سے زیادہ پسندیدہ عمل اللہ کو ہے تو جانور کو اللہ کے حضور ذبح کرنا. حدیث میں ہے, ترمذی شریف کی روایت ہے, حضرت عائشہ رضی اللہ تعالی عنہا روایت فرماتی ہیں, کہتی ہیں قال رسول اللہ صلی اللہ علیہ وسلم ما عمل ابن آدم من عمل یوم النحر احب الى اللہ من احراق الدم وانه لیوتا یوم القیامت بقرونها واشعارها واظلافها وان الدم لیقع من اللہ بمکان قبل ان یقع بالارض فطیب بها نفسا. اس حدیث میں تین باتیں اللہ کے نبی نے فرمائی. پہلی بات آپ نے یہ فرمائی کہ یوم النحر قربانی کے دن خون بہانے سے زیادہ اللہ تبارک و تعالی کو اور کوئی عمل پسندیدہ نہیں. قربانی کے تین دن ہیں, اور موطا مالک میں روایت ہے کہ یوم النحر کے بعد مزید دو دن ہیں. امام مالک رحمہ اللہ یہ حدیث روایت کرتے ہیں. لہذا قربانی کے ان تین دنوں میں سب سے زیادہ عمل جو اللہ کو پسند ہے وہ قربان کرنا ہے, قربانی کا عمل ہے. خون بہانے سے زیادہ اور کوئی عمل پسندیدہ نہیں. اسی لیے علماء لکھتے ہیں کہ آدمی ایک لاکھ روپے کے جانور قربان کرے مثال کے طور پر, تو یہ کی قربانی شمار ہوگی. اگر اس کی جگہ ایک درمیانی انداز سے 20-30 ہزار کے 4-5 جانور قربان کرے تو 4-5 جانوروں کا خون بہے گا, اور جتنا زیادہ خون بہایا جائے اللہ کے نام پر اللہ کو ان دنوں میں یہی عمل پسندیدہ ہے. اور اسی وجہ سے 10ویں ذوالحجہ, 11ویں, 12ویں, 13ویں ذوالحجہ کو روزہ رکھنا جائز نہیں. اللہ تبارک و تعالی نے حرام قرار دے دیا کہ روزہ کوئی نہیں رکھ سکتا. اور ان دنوں میں حکم ہے کہ اللہ نے جو قربانی کے ذریعے نعمت دی ہے اسے خوب کھاؤ خوب کھلاؤ, اور تین حصے کرو, ایک حصہ اپنا رکھو, ایک حصہ رشتہ داروں کا رکھو, اور ایک حصہ غریبوں کا رکھو. اللہ تبارک و تعالی نے اور اللہ کے نبی علیہ الصلوۃ والسلام نے یہ بات بتائی. لہذا ان دنوں میں بہت زیادہ قیمت دے کر ایک جانور خریدنے کی جگہ اس قیمت میں کئی ایک جانور جو درمیانی انداز کے ہوں خریدے جائیں اور سب کے نام پر ذبح کیے جائیں. نام تو بس اللہ کا ہوگا, ہاں فلاں کی طرف سے اللہ کے لیے, فلاں کی طرف سے اللہ کے لیے, فلاں کی طرف سے اللہ کے لیے ذبح کر رہا. بعض لوگ پوچھتے ہیں ایک جانور ہم اللہ ہی کی طرف سے کرنا چاہتے ہیں صرف اللہ کے لیے, یہ درست نہیں ہے. اس لیے کہ اللہ تبارک و تعالی محتاج نہیں ہے, وہی خالق ہے, وہی مالک ہے, وہی رزاق ہے, وہی ثواب دینے والا ہے, ہم اسے کیا ثواب بخش سکتے ہیں. اور ہر جانور اللہ کے نام پر ہی قربان ہوگا, اگر کسی اور کا نام لے لیا جائے تو پھر وہ مردہ ہو جائے گا, حرام ہو جائے گا. ہر جانور پر بسم اللہ اللہ اکبر کہہ کر ہم چھری چلائیں گے, اسے ذبح کریں گے. ہر جانور اللہ کے نام پر ہی قربان ہوگا, تو الگ سے ایک جانور اللہ کے نام پر دینا کوئی صحیح بات نہیں. ایسے ہی باس پوچھتے ہیں فرشتوں کے نام پر قربان کر سکتے یا نہیں, تو فرشتوں کے نام پر بھی قربان نہیں کر سکتے, اس لیے کہ وہ بھی مکلف نہیں ہیں. اللہ تبارک و تعالی نے ان کو حساب کتاب کا مکلف نہیں بنایا, ان کو اللہ تبارک و تعالی نے جنت اور جہنم میں تقسیم نہیں کیا. سارے فرشتے جنتی ہیں, ایک فرشتہ بھی جہنمی نہیں. اللہ نے سب کو نور سے پیدا کیا ہے, اور فرشتے کے اندر برائی کا مادہ ہے ہی نہیں. किसी फरिश्ते में अल्लाह ने बुराई का मादा नहीं। हां, अब ये पूछिए अंबिया के नाम पर, सहाबा के नाम पर, यानी अंबिया की तरफ से, सहाबा की तरफ से, अजवाज मुतहरात की तरफ से, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की प्यारी बेटियों की तरफ से आप कुर्बान करें। हदीस हजरत हनश कहते हैं, मैंने सईदुना अली रजी अल्लाह ताला अन्हु को देखा दो मेंढे जबह करते हुए, युजही बिकबशैन, हजरत अली को देखा दो मेंढे जबह कर रहे थे। हनश कहते फकुलतु लहु मा हाजा, मैंने पूछा हजरत ये क्या है, दो क्यों कर रहे हैं? गरीबी का आम दौर था, एक आदमी अपनी तरफ से करता था, आप दो क्यों कर रहे हैं? हजरत अली से पूछा, हजरत अली ने फरमाया इन रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम औसानी अन उज़ही अन्हु फाना उज़ही, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने मुझे वसीयत फरमाई कि मैं अपनी पूरी जिंदगी अल्लाह के नबी की तरफ से जानवर कुर्बान करूं, लिहाजा मैं वही कर रहा हूं, आपने मुझे वसीयत फरमाई। लिहाजा हजरत उलमाए कराम का अकाबिर का अमल है कि बेहतर से बेहतर जानवर अल्लाह के नबी की तरफ से करते थे, अपना जानवर कुछ कम रखते लेकिन अल्लाह के नबी की तरफ से जो जानवर जबह करते वो बहुत बढ़िया होता, बहुत शानदार होता। और ऐसे ही नहीं, अल्लाह के नबी अलैहिस्सलाम ने ईद जहां आपने अदा की नमाज ईद के बाद आप अलैहिस्सलाम ने दो मेंढे कुर्बान किए, दो मेंढे जबह किए, एक में नियत की ए अल्लाह ये मोहम्मद की तरफ से है, आप अलैहिस्सलाम की तरफ से, और दूसरा मेंढा जबह किया तो अल्लाह के नबी अलैहिस्सलाम ने ये नियत की कि परवरदिगार मेरी सारी उम्मत की तरफ से जिसने कलिमा तैयबा पढ़ा है, कलिमा तैयबा ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह पढ़ा है, उन सब की तरफ से कुर्बान कर रहा हूं। एक और हदीस में अल्लाह के नबी अलैहिस्सलाम ने दूसरे मौके पर एक जानवर जबह किया अपनी तरफ से और दूसरा मेंढा जबह किया तो ये नियत की के परवरदिगार मेरी उम्मत में जो किसी तंग दस्ती की वजह से जानवर कुर्बान ना कर सके उसकी तरफ से कर रहा हूं। अल्लाह के नबी अलैहिस्सलाम ने इतना अच्छा अमल किया और हमारा मुहसिन पूरी कायनात में अल्लाह तबारक व ताला के बाद हमारे ऊपर सबसे बड़ा एहसान हमारे नबी हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का है। लिहाजा अल्लाह के नबी की तरफ से एक जानवर जबह किया जाए, हजरत सईदुना इब्राहिम की तरफ से एक जानवर जबह किया जाए जिनकी ये यादगार है, सईदुना इस्माइल की तरफ से, सईदुना हाजिरा की तरफ से अल्लाह ने जैसी जैसी उसाद दी है और ताकत दी है उस एतबार से करें, मरहूम हो या जिंदा हो वालिदैन की तरफ से करें, यहां कोई पाबंदी नहीं। इसीलिए हदीस का पहला जुज है, अल्लाह के नबी फरमाते हैं यौमुन नहर कुर्बानी के दिन खून बहाने से ज्यादा और कोई अमल अल्लाह को पसंदीदा नहीं, यही अमल अल्लाह को सबसे ज्यादा पसंदीदा है। लिहाजा अब फजूल बातें करना, इधर उधर की बातें करना ये लायानी और फजूल काम है। जो अल्लाह कहेंगे वही हम करेंगे, जो अल्लाह के नबी कहेंगे वही हम करेंगे। हम कुरान और हदीस के पाबंद हैं और शरीयत मुताहरा के पाबंद हैं, बाकी दुनिया की सब बातें एक तरफ रख दी जाए। दूसरी बात, अल्लाह के नबी अलैहिस्सलाम ने फरमाई व इन्नहु लयूता यौमल कियामा, कुर्बानी का जानवर अल्लाह के पास कियामत के दिन लाया जाएगा, कुर्बानी का ये जानवर लाया जाएगा, बिकुरूनिहा अपने सींगों के साथ, अपने बालों के साथ और अपने खुरों के साथ, जो पैर में खुर होते हैं उनको कहते हैं तो इन सब के साथ मतलब यह है कि किसी भी छोटी से छोटे जुस का सवाब भी जाया नहीं होगा। मसलन एक जानवर में, एक बकरे में अगर 1,00,000 बाल हो तो उनमें से हर बाल का सवाब लिखा जाएगा, जो नाखून है नाखून का सवाब लिखा जाएगा, सींग का सवाब लिखा जाएगा। इसलिए कोई जुज जाए नहीं किया जाएगा, ये मतलब है। ये मतलब नहीं कि जानवर ही लाया जाएगा, बल्कि हर हर जुज का सवाब लिखा जाएगा। और तीसरी बात, अल्लाह के नबी ने फरमाई कि बेशक खून, وَإِنَّ الدَّمَ لَيَقَعُ مِنَ اللَّهِ بِمَكَانٍ قَبْلَ أَنْ يَقَعَ بِالْأَرْضِ، جانور کا، قربانی کے جانور کا خون زمین پر گرنے سے پہلے اللہ کے دربار میں قبول ہوتا ہے، زمین میں بعد میں گرتا ہے، اللہ کے دربار میں پہلے قبول ہوتا ہے۔ آگے اللہ کے نبی نے فرمایا فَطِيبُوا بِهَا نَفْسًا، لہذا خوش دلی سے قربان کرو، پوری خوش دلی سے قربان کرو۔ باس کہتے ہیں قرض لے کر کر سکتے یا نہیں، اگر قرض لے کر بھی کر سکتے ہوں تو کریں، لیکن قرض کی ادائیگی ہو جائے، ورنہ حقوق العباد میں حق تلفی ہوگی، اس کا جواب دینا ہوگا۔ لہذا اللہ کے نبی علیہ الصلوۃ والسلام نے جو باتیں بتائی ان باتوں پر عمل کریں۔ اور اللہ کہہ رہے ہیں وَمَا أَنفَقْتُم مِّن شَيْءٍ فَهُوَ يُخْلِفُهُ، تم جو کچھ خرچ کرو گے ہم اس کا بدل دیں گے، وَهُوَ خَيْرُ الرَّازِقِينَ، بہترین رزق دینے والے اللہ ہیں، بہترین رزق دینے والے اور دے رہے ہیں۔ اللہ نے کسی چیز میں کمی نہیں کی، اس وقت تک کمی نہیں کی جب تک کہ ہم نے ناقدری نہیں کی ہے۔ جہاں ہم نے ناقدری کی ہے اللہ حفاظت فرمائے، اللہ وہ چیز گھٹا دیتے ہیں، اس میں کمی کرتے ہیں۔ بقیہ اور جو باتیں ہیں، جانور کیسے ذبح کریں، ان باتوں کے تعلق سے بھی بہت سی مرتبہ بات ہو چکی ہے۔ اللہ کے نبی علیہ الصلوۃ والسلام نے دیکھا ایک شخص جانور لٹانے کے بعد چھری تیز کر رہا تھا، چاقو تیز کر رہا تھا، آپ ناراض ہو گئے، فرمایا کیا تم دو موت مارنا چاہتے ہو؟ ایک شخص کو دیکھا، ایک قصائی کو، کہ اس کا ایک پیر پکڑ کر بہت تیزی سے کھینچ کر لے جا رہا تھا، پہلے ہی سے وہ ذبح ہونے والا ہے، اس کا ایک پیر پکڑ کر بہت دور کھینچ کر لے گیا۔ اللہ کے نبی علیہ الصلوۃ والسلام سخت ناراض ہوئے، فرمایا کیا نرمی کے ساتھ نہیں لے جا سکتے؟ ایسے ہی جب جانور زمین پر گراتے اس قدر تیزی کے ساتھ گراتے ہیں، یا اللہ، کہ رحم و کرم کا کوئی پتہ نہیں ہوتا ہے۔ سوچنا چاہیے کس قدر آہستگی کے ساتھ جانور کو تکلیف نہ ہو، اسے زمین پر گرایا جائے، لٹایا جائے، اس کا بھی لحاظ رکھا جائے، اور پاکی صفائی کا پورا لحاظ رکھا جائے۔ یہ سب باتیں اسلام کی تعلیمات ہیں، ان سب باتوں کے ساتھ اگر ہم عمل کریں گے تو پھر غیر بھی ہم پر اعتراض نہیں کریں گے۔ یہ سب اس لیے ہوتا ہے کہ ہم وہ نمونہ پیش نہیں کرتے جو ہمارے سردار حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم نے پیش کیا تھا۔ اس لیے اسلام کی تعلیمات جانیں، پھر ان پر صحیح صحیح عمل کی کوشش کریں۔ اللہ ہمیں توفیق عطا فرمائے۔